خدا کے دین کا ہے پاس گر عزاداروں، تو دشمنوں پہ رکھو تم نظر عزاداروں، کہ بے خبر نہیں رہتے کبھی غلام حسین۔
والصلاة والسلام على اشرف الانبیاء والمرسلین سیدنا و مولانا و حبیب قلوبنا و طبیب نفوسنا و شفیع ذنوبنا الذي سمی في السماء بأحمد وفي الأرضين بأبي القاسم محمد وعلى آله الطيبين الطاهرين المعصومين المنتجبين المظلومين الذين ذهب الله عنهم الرجس وطهرهم تطهيرا،
صل على محمد وآل محمد.
ولعنة دائمة على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين. رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي. اما بعد، قال مولانا وامامنا ابو عبد الله الحسين بن علي عليهم السلام: إني لم أخرج أشرا ولا بدرا ولا مفسدا ولا ظالما، إنما خرجت لطلب الإصلاح في أمة جدي، وأريد أن آمر بالمعروف وأنهى عن المنكر، وأسير بسيرة جدي وأبي علي بن أبي طالب عليهم السلام. صلوات محمد وآل محمد عن جل فرج. تمام عزاداران ابو عبد الله الحسین کی عزاداری، مریضوں کی شفایابی، اپنے حوائج شریعہ کی برابری کے لیے ایک مرتبہ پھر بلند آواز سے صلوات پڑھیں۔ ایام عزاداری ابا عبداللہ حسین علیہ الصلوۃ والسلام ہیں۔ عشرۂ ثانی کے سلسلے میں آپ سب یہاں پر جمع ہیں۔ امام زمان عجل اللہ تعالی فرج الشریف اللہم صلی اللہ علیہ محمد وآل محمد اور آپ تمام مومنین سامعین کی خدمت میں تسلیت اور تعزیت عرض کرتا ہوں، اور جن بزرگواروں نے یہ اہتمام کیا ہے مجالس سے ابا عبداللہ حسین علیہ الصلوۃ والسلام کا، آیو کے برادران اور دیگر جن کی خدمات ہیں، خداوند عالم کے بارگاہ میں دعا ہے کہ پروردگارہ ان کی ان خدمات کو، اس عزاداری کو اپنے بارگاہ میں قبول و منظور فرما اور ان کی توفیقات میں اضافہ فرما۔ ایک بار پھر صلوات پڑھ محمد وآل محمد پر۔ جو موضوع مجھے دیا گیا ہے، جس پر بات گفتگو کرنے کی ہمیں حکم ہوا ہے، وہ ہے مقاصد قیام کربلا ابا عبداللہ حسین علیہ الصلوۃ والسلام، اور ان مقاصد کی روشنی میں ہماری کیا ذمہ داری یا ذمہ داریاں بنتی ہیں۔ اسی موضوع پر انشاءاللہ ہم گفتگو करने की कोशिश करेंगे। बेअनवान एक मुकदमा मुख्तसर आपकी खिदमत में यह अर्ज करूँ कि खालिक कायनात का जो भी फ़ैल हैं, जो भी काम है, वो बेमकसद नहीं होता है। मुसलमानों के दरमियान एक गुरु है अशायरा, उनका अकीदा है कि खुदावंदे आलम का फ़ैल और खुदा का काम बामकसद नहीं होना चाहिए, बाहदफ यानी किसी मकसद के खातिर, किसी हदफ के लिए खुदा ने फ़ैल अंजाम दिया हो, ये अकीदा दुरुस्त नहीं है। अलबत्त उनके अकीदे के मुताबिक खुदावंद आलम गनी है, अगर किसी मकसद के लिए, किसी हदफ के लिए खुदा फ़ैल को अंजाम दे दे, काम को अंजाम दे दे, तो खुदा में नक्स लाजिम आएगा कि उस नक्स को दूर करने के लिए उस फ़ैल को अंजाम दिया हो। अलबत्त ये उनका अकीदा है, लेकिन हमारा अकीदा ऐसा नहीं है कि खुदा वंद आलम हकीम है, मुदब्बिर है, अलीम है। बनाबर इन जब खुदा वंद आलम, जब हमारा अकीदा ये है कि खुदा वंद आलम जब हकीम है, तो खुदा का कोई फ़ैल बेमकसद और बेहदफ नहीं हो सकता है। खुदा का हर फ़ैल और हर काम मकसद और हदफ के लिए हैं। एक मकसद, एक हदफ मद्द नज़र हैं, फिर उसके बाद उस फ़ैल को खुदा वंद आलम अंजाम देता है। लिहाजा हमारे जो कलामी किताबों में या उलमाए किराम का ये जुमला मशहूर है कि अफ़ालुल्लाह मुअल्ललुन बिल आराज, खुदावंद आलम का हर फ़ैल अल्लद, उसकी कोई अल्लद होती है, उसकी कोई हदफ होता है और उसका कोई मकसद होता है। बनाबर इन हम क़ुरान मजीद में जब नज़र करते हैं, क़ुरान मजीद ने खुदावंद आलम ने मुख्तलिफ़ चीज़ों की खिलकत के बारे में बयान फरमाया है। आयत मजीदा पे दर पे क़ुरान मजीद में मुख्तलिफ़ सूरतों में, मुख्तलिफ आयात में मौजूद हैं, और उसके बाद बहुत से चीज़ों की खिलकत के बाद वहाँ पर हदफ और मकसद को बयान किया है। क़ुरान मजीद के कुछ आयात आपकी खिदमत में बेअनवान मिसाल में आपकी खिदमत में अर्ज़ करूँगा। आसमान और ज़मीन की खिलकत के बारे में खालिक कायनात का इरशाद है, अल्लाहुल्लज़ी خلق السبع السماوات والارض ومن الارض مثلهن يتنزل الله بينهن لتعلموا ان الله على كل شيء قدير وان الله قد احاط بكل شيء علما। आसमानों को खुदावंद आलम ने खलक किया और इसी तरह ज़मीन को खुदावंद आलम ने खलक किया। क्यों खलक किया? लितअलमु अन्नल्लाह अला कुल्ल शैइन क़दीर, ताकि तुम लोग जान लें कि खुदावंद आलम हर चीज़ पर क़ादिर है। व अहात बिइल्मिही, और खुदा का इल्म का अहाता हर चीज़ पर। देखें ज़मीन और आसमान की खिलकत का मकसद क्या है, ताकि तुम लोगों को पता चले कि खुदावंद आलम हर चीज़ पर क़ादिर है, और ये भी पता चले कि खुदावंद आलम का इल्म हर चीज़ पर अहाता किया हुआ है। बस मकसद आसमान और ज़मीन, उसकी खिलकत, खुदा की कुदरत और खुदा के इल्म को बयान करना है। और इसी तरह जब सितारों को खुदावंद आलम ने खालक फरमाया, तो वहाँ पर फरमाया हुवल्लज़ी जअला शम्सा ज़ियाअन वल क़मरा नूरन व क़द्दरहु मनाज़िला लितअलमु अददस सिनीन वल हिसाब मा ख़लक़ल्लाहु ज़ालिक इल्ला बिल हक़। फरमाया कि खुदावंद आलम ने सूरज को रोशन बनाया, सूरज में जो रोशनी है, वल क़मरा नूरन, और चाँद को मुनव्वर बनाया, وقدر منازل اور اس کے منازل اور مراحل کے تعین خود خداوند عالم نے کیا کہ سورج کب نکلنا ہے کب غروب ہونا ہے، چاند کب نکلنا ہے اور کب غروب ہونا ہے، اس کو بھی خداوند عالم نے معین کیا، ہدف کیا ہے، مقصد کیا ہے. تو فرمایا لتعلموا عدد السنین والحساب، تاکہ تم لوگ سالوں کے تعداد میں پتہ ہو اور دنوں اور ایام ہفتے اور مہینوں کا تمہیں پتہ چلے کہ یہ سال ہے، یہ مہینے ہے، یہ دن ہے. اسے پتہ چلانے کے لیے خداوند عالم نے سورج کو ہم روشن بنایا، یعنی سورج کی تخلیق کی اور اس کو منور روشن بنایا، اور چاند کو منور بنایا، تاکہ تم لوگ اپنی زندگی میں دنوں کا حساب رکھ سکیں، مہینوں کا حساب رکھ سکیں، ہفتوں کا حساب رکھ سکیں، گھنٹوں کا حساب رکھ سکیں اور سالوں کا حساب رکھ سکیں. صلوات پڑھے محمد و آل محمد. اب آئے جو خداوند عالم کے سب سے بہترین مخلوق، افضل ترین مخلوق خود انسان ہے، اور انسان کی تخلیق کا مقصد کیا ہے. فرمایا وما خلقت الجن والانس الا ليعبدون، اے حضرت انسان تمہیں میں نے خلق نہیں کیا ہے، جنوں کو بھی میں نے خلق نہیں کیا ہے، اس کا ایک ہدف اور مقصد ہے. وہ ہدف اور مقصد کیا ہے؟ وہ کیا ہے؟ میری عبادت کریں. بس انسان کو بندگی کے خاطر، عبادت کے خاطر، مقصد تخلیق انسان عبادت ہے، بندگی ہے، مقصد کل کائنات انسان کے فائدے کے لیے ہے، انسان کے خاطر. اسی لیے حدیث قدسی میں ہے اے بنی آدم میں نے ہر چیز کو تمہارے لیے، لِأَجْلِكَ تمہارے خاطر میں نے خلق کیا ہے، لیکن وَخَلَقْتُكَ لِعَجْلِ لِتُمْہِ میں نے اپنے لئے خلق کیا ہے. ہر چیز کو، آسمان کو، زمین کو، تمام نعمتوں کو، جن چیزوں کو آپ نعمت سمجھ کر اس سے استفادہ کرتے ہیں، وہ سب خداوند عالم نے آپ کے لئے خلق کیا ہے. لیکن آپ کی خلقت اور آپ کو تخلیق، آپ کی پیدائش، آپ کو بنانے کا، خلقت کا جو مقصد اور ہدف ہے، وہ خود خالق کائنات کی بندگی اور ان کی عبودیت کے خاطر ہے. اسی طرح جب ہم احکام میں آتے ہیں تو ہر حکم کے لیے خداوند عالم نے قرآن مجید اس کا فلسفہ بیان کیا. ان الصلاۃ تنہا عن الفحشاء والمنکر، میں صلاۃ، ان الصلاۃ بے شک نماز تنہا، یہ روکتی ہے فحشا اور منکر، برائیوں سے، فحشا سے، غلط کاریوں سے روکتی ہے. کتب علیکم الصیام کما کتب علی الذین من قبلکم لعلکم تتقون. دیکھیں نماز واجب کرنے کا مقصد آپ اور مجھے برائی سے روکے، اور روزہ واجب کرنے کا مقصد لعلکم تتقون، تاکہ تم لوگ متقی بن جاؤ، پرہیزگار بن جاؤ. اور اسی طرح جب انسان مرتکب قتل ہو جائے اور کسی بے گناہ کو قتل کر، اسے قصاص ہیں، اس پر قصاص ہیں. فرمایا ولکم فی القصاص حیات یا اولی الالباب، ہم نے قصاص کو کیوں واجب قرار دیا، لازم قرار دیا؟ کیونکہ قصاص میں ہی تمہارے لیے زندگی ہے. صلوات پڑھے محمد والے محمد.
صلی علی محمد والے محمد.
یہاں تک میں نے آپ کو ایک مقدمہ عرض کر دیا کہ خداوند عالم کا کوئی فعل قرآن مجید کی روشنی میں بے ہدف اور بے مقصد نہیں ہوتا ہے. اب آئے کہ امام حسین علیہ السلام نمائندہ الہی ہے، بعنوان نمائندہ پروردگار، ایک حکیم و علیم کی طرف سے بعنوان امام منصوب ہوئے ہیں امام حسین علیہ السلام. آیا ہم کہہ سکتے ہیں کہ امام حسین علیہ السلام کے افعال، امام حسین نے جو قیام کیا ہے، جو کام انجام دیا ہے، اور خصوصاً یہ بہت بڑا قیام اور پرخطر راستہ جو اختیار کیا ہے، وہ بے مقصد اور بے ہدف ہو سکتا ہے؟ کبھی بھی نہیں ہو سکتا. امام معصوم وہ بھی حکیم ہیں، حکیم کا فعل کبھی بے مقصد اور بے ہدف نہیں ہو سکتا ہے، لیکن وہ ہدف اور مقصد کیا ہے وہ بہت اہم ہے، اس کو جاننے کی ضرورت ہے. خدا کے فعل کو جاننے کے لیے ہم نے قرآن سے رجوع کیا، فعل حسین کو جاننے کے لیے ہمیں کہاں رجوع کرنا پڑے گا؟ خود کلام امام حسین علیہ الصلوۃ والسلام، کلام معصومین جو امام حسین علیہ الصلوۃ والسلام کے بارے میں فرمایا ہے، یا وہ جو زیارتیں جو امام حسین علیہ الصلوۃ والسلام کے بارے میں معصومین نے ارشاد فرمایا ہے، وہاں پر ہم مراجعہ کرے تو معلوم ہوگا کہ مقصد قیام امام حسین علیہ السلام کیا ہے، مقصد شہادت امام حسین علیہ الصلوۃ والسلام کیا ہے. آپ کی زیادہ میں زحمت دینے نہیں چاہوں گا. اب آئے ہم کلام امام حسین علیہ الصلوۃ والسلام میں ذرا دیکھیں. امام حسین علیہ الصلوۃ والسلام مدینہ سے لے کر تا شہادت، عصر عاشور شہادت تک، مختلف لوگوں سے آپ کی ملاقات ہوئی، مختلف خطبے آپ نے دیے ہیں، مختلف خطوط آپ نے لکھے ہیں، ان میں ہم دیکھتے ہیں. تو سب سے پہلا خط یا سب سے پہلی وصیت نامہ جو آپ نے بھائی محمد حنفیہ کو جب نے لکھ کے دیا تھا، وہاں پر آپ نے واضح کر دیا، وہاں اس میں کہہ دیا، اس میں آپ نے فرمایا کہ ان لم اخرج اشرن ولا بطرن ولا مفسدن ولا ظالما، میرا قیام اگر میں مدینہ سے نکل رہا ہوں مکہ کی طرف، پھر مکہ کے بعد کوفے کی طرف، میرا جو ہدف اور مقصد ہے سفر کا، یہ میں کسی تکبر، کسی غرور کے خاطر، فساد پھیلانا کے خاطر، کرسی کی خاطر، اقتدار کے خاطر، اور کسی قوم و ملت اور شخص پر ظلم کرنے کے لیے میں قیام نہیں کر رہا ہوں. انما خرجت لطلب الاصلاح فی امت جدی، میں اپنے جد امجد نانا کی امت کی اصلاح کی خاطر نکل رہا ہوں. وَأُرِيدُ أَنْ آمَرَ بِالْمَعْرُوفِ وَأَنْهَا عَنِ الْمُنْكَرِ، اور امر بالمعروف اور نہی عن المنکر کے خاطر نکل رہا ہوں. وَأَسِيرَ بِسِيرَةِ جَدِّي وَأَبِي عَلِيَّ بْنَ أَبِي طَالِبِ، اور اپنے جد امجد کی سنت اور اپنے بابا امیر المؤمنین علی بن ابی طالب کی سیرت پر چلنے کے لیے. اللهم صل على محمد وعلى محمد. میرا قیام کا مقصد، اب یہاں پر دیکھیں امام حسین علیہ الصلوۃ والسلام نے اپنے قیام کے مقصد کو یہاں پر تین چیزیں بتا دیں، اصلاح امت، امر بمعروف، اور پیغمبر اور امیر المؤمنین کی سیرت کو زندہ اور اس پر چلنے کے لیے. عزیزان گرامی، چونکہ آپ سب اہل علم ہیں، نہ میں وہ خطیب ہوں کہ آپ سے میں بہ بہ کے طلبکار ہوں، اور نہ آپ لوگ اس کے متوقع ہیں کہ کوئی خطیبانہ گفتگو سننے کے لیے مجھے حدمند نہیں لایا ہے. جو عرائض میں آپ کی خدمت میں پیش کر رہا ہوں، آپ عالمانہ طریقے سے سنیں، اگرچہ میں عالمانہ طریقے سے بیان نہ بھی کر سکوں، تاکہ کچھ حاصل ہو جائے اور اس پر تجزیہ اور تحلیل کر سکے. ابا عبداللہ حسین علیہ الصلوۃ والسلام کا مقصد کیا ہے، تاکہ ہم اپنی ذمہ داریوں کو ان مقاصد کی روشنی میں تعین کر سکیں.
سبحان اللہ سبحان اللہ،
ہم یہی چاہتے ہیں نا، ہم ذمہ دار ہیں. کلکم راع و کلکم مسئول عن رعیتہ، تم میں سے ہر کوئی مسئول ہے، یعنی ذمہ، مسئول کا مطلب یعنی ذمہ دار ہے، باپ ہیں، بھائی ہیں، بیٹا ہیں، شوہر ہیں، جو بھی ہو آپ، جو عنوان آپ کے لیے مناسب ہے، آپ ایک ذمہ دار فرد ہیں. کسی معاشرے میں ہیں، کسی دفتر میں ہیں، کسی این جی اوز میں ہیں، کسی تنظیم میں ہیں، آپ ایک ذمہ دار فرد ہیں. بہتر یہ نہیں ہے کہ ہم اپنی ذمہ داریوں کی تعین قرآن سے کریں؟ بہتر یہ نہیں ہے کہ ہم اپنے ذمہ داریوں کے تعین کی کربلا سے کریں؟ और इमाम हुसैन अलैहिस्सलाम से करें और इमाम हुसैन अलैहिस्सलाम के फरामीन के रोशनी में करें। बस ज़रूरी है, इमाम हुसैन अलैहिस्सलाम का क़याम बेमकसद नहीं था, बेहदफ नहीं था, तो हमारी ये इज्तिमा भी बेहदफ और बेमकसद नहीं होना चाहिए, हमारी आज़ादारी भी बेमकसद और बेहदफ नहीं होना चाहिए। जो आज़ादारी हम बपा करते हैं, हत्ता कि हमारा रोना बेहदफ नहीं होना चाहिए, हमारे सीनाजनी करना बेहदफ नहीं होना चाहिए, हमारा सलवात पढ़ना बेहदफ नहीं होना चाहिए, हमारा बहबा करना भी बेहदफ नहीं होना चाहिए। हुसैन की हर हरकत, हुसैन का हर फेल, हुसैन का हर काम बामकसद था। ज़ैनब को साथ लेके गए हैं, अली असगर को साथ लेके गए हैं, असहाब व अंसार को साथ लेके गए हैं, ये सब के मकसद और हदफ के लिए हैं। बिनाबरीन हमारी ज़िंदगी भी बामकसद बाहदफ बनाने के लिए हमें हुसैन को समझना होगा, करबला को समझना होगा, मकासिद अबा अब्दुल्ला अलैहिस्सलाम को समझना होगा, और उसका बेहतरीन ज़रिया बेहतरीन तरीक़ा कलाम हुसैन और कलाम खुदा है। इन दोनों से हम अपने मकासद को, ज़िंदगी के मकसद को, अपने रफ्तार के मकसद को, अपने उठने बैठने के मकसद को, सब कुछ इमाम हुसैन अलैहिस्सलाम के कलाम के रोशनी में हासिल कर सकते हैं। सलवात पर मोहम्मद व आले मोहम्मद। اللهم صل على محمد सबसे पहला जो हदफ बयान किया वो क्या है, इस्लाह है, इस्लाह है उम्मत। इस्लाह किस कहते हैं, खुद इस्लाह की क्या माना है, इस्लाह इफसाद के मुकाबले में है, फसाद के मुकाबले में है। देखिए कोई चीज़ ख़राब हो जाए आप उसको उसकी तामीर करें, उसको कहते हैं इस्लाह। और सबसे आसान जो हम हर हफ्ते में, हाँ जी, अपने चेहरे की इस्लाह करते, नहीं कहते मेरे दाढ़ी की इस्लाह कर, क्या मतलब, दाढ़ी बाल दाढ़ी थोड़ी सी है या लंबी हो गई है या क्या है, सेट नहीं है, इसकी इस्लाह करने, क्या मतलब, फासिद यानी थोड़े से गड़बड़ हो चुके हैं, इसके ख़राब हो चुके हैं, यानी इस्लाह दर मुकाबले इफसाद, फसाद के मुकाबले में, ख़राबी के मुकाबले में है। इस्लाह यानी कोई चीज़ जो अपने असल रास्ते से हट जाए, जो अपने उसूल और कायदे से हट जाए, उसे दोबारा उसी राह पर लगाने को इस्लाह कहा जाता है। अब यहाँ से मालूम यह होता है, इमाम हुसैन अलैहिस्सलाम ने फरमाया, इन्नमा खरजतु लितलबिल इस्लाह फी उम्मत जद्दी, जद्द अमजद की उम्मत की इस्लाह की खातिर मैं उसका तलबकार हूँ, मेरे मुतालिबा ये हैं, मेरा काम ये है, मेरा क़याम का मकसद ये है कि इस्लाह करूँ। इसका मतलब ये हुआ उम्मत खराबी की तरफ गई थी, उम्मत में फसाद आया था, उम्मत फसाद की तरफ गई थी, उम्मत दीन मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम जिसे पैगंबर खुदा ने 23 साल के जहमतों मशक्क़तों को बर्दाश्त करके उम्मत को एक रास्ते पर लगाया था, उम्मत को राह रास्त पर लगाया था, 50 साल के बाद इमाम हुसैन इस नतीजे पर पहुंचे कि ये उम्मत अपनी राह से हट चुकी है, अब इस उम्मत को राह रास्त पर लाने के लिए तबलीग काफ़ी नहीं है, वाज़ो नसीहत काफ़ी नहीं है, बल्कि इस उम्मत को दुरुस्त करने के लिए फिर क़याम की ज़रूरत है, इनकलाब की ज़रूरत है, हत्ता कि खून देना पड़े फिर भी हुसैन ने दिया ताकि उम्मत मुहम्मदी की इस्लाह हो सके। बस हदफ है इमाम हुसैन अलैहिस्सलाम इस्लाह उम्मत है। सलवात पढ़े मोहम्मद वाले मोहम्मद। अब हम आ जाएं اصلاح کی طرف. قرآن مجید میں خود لفظ اصلاح مختلف موارد تقریباً 12 مرتبہ ذکر ہوا ہے. وہاں پر انسان کی شخصی یعنی فردی اصلاح سے لے کر بین الاقوامی اصلاح تک یعنی پوری دنیا کی اصلاح تک قرآن مجید نے ذکر کیا ہے. انسان کو فردی کس طرح اصلاح کرنی چاہیے, خانوادگی گھریلوی اصلاح اور معاشرے کے مختلف طبقوں کی اصلاح, اور پھر جا کے کیا ہے پورے معاشرے کی اصلاح, پھر جا کے پوری دنیا کی اصلاح کس طرح کرنے ہیں. ان 12 موارد میں قرآن مجید نے مختلف جگہوں پر ذکر کیا ہے. قرآن مجید میں ہمارے جو معاشرے کے جو سب سے کمزور طبقہ ہیں, سب سے جو ضعیف طبقہ ہیں, اس کی اصلاح کا ذکر کرتے ہوئے, وہ سب سے ضعیف طبقہ آپ کی نظر میں کون سا طبقہ ہوگا؟ یتیم ہے, ہے نہیں؟ یتیم معاشرے کے سب سے کمزور اور ضعیف طبقہ ہے, کیونکہ اس کی باپ کی سرپرستی اس کے سر سے اٹھ گئی ہے, باپ کی شفقت سے وہ محروم ہو گیا ہے. تو خداوند عالم نے قرآن مجید میں خصوصی طور پر ذکر کیا. عزیزان گرامی, شاید آپ لوگوں کی توقع کچھ اور ہو, میں آپ کو امام حسین علیہ الصلوۃ والسلام کے مقاصد کی روشنی میں, اگرچہ امام حسین علیہ الصلوۃ والسلام کا جو مقصد قیام تھا وہ آخری تھا, یعنی پوری امت کی اصلاح, بلکہ خود دین کی اصلاح, میں انشاءاللہ عرض کروں گا آپ کی خدمت میں خود دین محمدی کی اصلاح. لیکن اس کے ضمن اس کا مطلب یہ نہیں ہے ہم دوسرے موارد میں معاشرے کے ان کی اصلاح کی ہم فکر نہ کریں. اگر حسینی بننا اگر ہم چاہتے ہو, چونکہ امام حسین علیہ الصلاۃ والسلام کی سیرت طیبہ, بلکہ 14 معصومین کی سیرت طیبہ میں جو اولین جو ہدف اور کام ہے وہ ضعیف طبقے کی خدمت ہے. آپ نہیں سنتے ہیں امیر المؤمنین علی ابن ابی طالب علیہ الصلوۃ والسلام کی زندگی میں یتیموں بیواؤں کے گھر گھر جا تک آپ نے اپنے ہاتھ سے کھلایا اور گھروں میں کھانا پہنچایا. خود ابا عبداللہ حسین علیہ الصلوۃ والسلام کے بارے میں ہیں, جب آپ کے جسم مبارک کو جب دفن کیا گیا لوگوں نے دیکھا کہ جو تازہ زخم ہے اس کے علاوہ کچھ اور آپ کے جسم کے مختلف پشت پر مختلف حصوں پر داغ ہے. امام سجاد سے سوال کیا, یمن رسول یہ داغ کیا ہے؟ تو آپ نے فرمایا رات کے تاریکیوں میں مختلف اوقات میں میرے بابا اپنے پشت پر چیزیں رکھ کر یتیموں اور بیواؤں کے گھروں تک پہنچاتے تھے, اس کا داغ اور دبا ہے جو جسم پر پڑا ہوا ہے. امام حسین علیہ الصلوۃ والسلام نے نیچے جو ضعیف طبقے سے لے کر آخری حد تک اصلاح کرنے کی کوشش کی. اگر ہم ابا عبداللہ حسین علیہ الصلوۃ والسلام کے مقصد قیام اور خود زندگی کے مقصد کو دیکھنا چاہتے ہوں تو صرف کربلا تک محدود نہ رکھیں. امام حسین علیہ الصلوۃ والسلام کی جو زندگی کے مبارک تقریباً 60 سال جو پہلے گزری ہیں وہ ہم سے بالکل کیا ہے پوشیدہ اور مخفی ہیں, اس کی طرف ہی نظر ہونی چاہیے. لہٰذا قرآن مجید اس بارے میں سورہ بقرہ آیت نمبر 220 میں فرماتے ہیں وَيَسْأَلُونَكَ عَنِ الْيَتَامَى, اے میرے رسول آپ سے یتیموں کے بارے میں لوگ سوال کرتے ہیں ہم یتیموں کے بارے میں کیا کریں؟ تو آپ نے خدا نے فرمایا قل, اے میرے رسول آپ کہہ دو اصلاح لہم خیر, ان کی اصلاح کرنا بہت اچھا ہے. عزیزان گرامی, کسی یتیم کی دیکھ بھال, کسی یتیم کو کھانا نہیں ہے کپڑا نہیں ہے اپنے جگہ پر, اس کی پڑھائی اس کے آئندہ کی زندگی کے فکر کرنا یہ اصلاح ہے در حقیقت. اگر حسین کے مقصد کو سمجھنا چاہتے ہوں और हुसैन के यतीमों पर अगर हम रोते हैं तो सबसे पहले अपने हमसाये में, अपने महल्ले में, अपने शहर में आपकी इर्द गिर्द कितने यतीम बेचारा है जिनके देखभाल करने वाला नहीं है। फरमाया ए मेरे रसूल, आप कह दो यतीमों की इस्लाह करना, यानी उनकी देखभाल करना और उनकी मुश्किलात को हल करना खैरुत, ये बहुत बेहतर हैं। वइन तुखालितूहुम फइख्वानुकुम, अगर वो तुम अपने साथ रखो यतीमों को, दर हकीकत वो तुम्हारे भाई हैं, तुम्हारे बच्चे हैं। अगरचि आपके कोई रिश्तेदारी के लिहाज से, खून के लिहाज कोई रिश्तेदार न भी हो, किसी के यतीम को अपने घर में रखे आप देखभाल करें, खुदा फरमाते वो तुम्हारा भाई है। फ़इख्वानुकुम वल्लाहु यअलमुल मुफ्सिद मिनल मुस्लिह, खुदावंद आलम मुफ्सिद को मुस्लिह से जानता है, कौन मुफ्सिद है, कौन इस्लाह करने वाला है और कौन फसाद फैलाने वाला है। थक तो नहीं गए ना आप लोग? सलवात पढ़े मोहम्मद वाल मोहम्मद पर। एक और मुरीद को आपकी खिदमत में अर्ज करूँ, फिर आपके जहमत शायद मैं तमाम करूँ तो ज़्यादा बेहतर है। दूसरे देखें, अफराद की इस्लाह यतीम से शुरू किया, फिर उसके बाद घरेलू इस्लाह की तरफ खुदावंद आलम इशारा फरमाते हैं। हमारे माशरे के एक बहुत बड़ा मसला क्या है? घरेलू इख्तलाफात है। अब हज़ारों लाखों नहीं बल्कि बास हजरत जिनके पास बहुत ज़्यादा पैसे खर्च करने के लिए जगह नहीं है, वो बच्चों की शादी पर ही खर्च करते हैं। और 10 दिन गुजर गया, महीना गुजर गया, साल गुजर गया, फिर फसाद शुरू हो गया, इख्तलाफात शुरू हो गया। खुदावंद आलम ने राय हल बता दिया आपको, अरे वो भी इस्लाह करें, इस्लाह करें। कैसे इस्लाह करें? फरमाए व इन खिफ्तुम शिक़ाक़म बैनहुमा, अगर जन और शोहर के दरमियान इख्तलाफ हो, जुदाई का खौफ हो, शिकाक यानी जुदाई, जुदाई का खौफ हो, तो फबअसु हकमन मिन अहलिही व हकमन मिन अहलिहा, तो एक बुजुर्ग को, रीश सफीद को, उस शोहर के घर से उनके रिश्तेदारों में से और एक शख्स को बीवी के रिश्तेदारों में से मुंतखब करें और उनके दरमियान इस्लाह करने की कोशिश करें, सुलह कराने की कोशिश करें। वही युरीद इस्लाहन युवफ़िक़हिल्लाहु बैनहुमा, अगर वो दोनों दिल से अगर इस्लाह चाहते, देखिए ये बहुत अहम है, एक है दिल से ही नहीं चाहते लेकिन मामूली इख्तलाफात की वजह से, ज़ाहिरी इख्तलाफात की वजह से, सूए तफाहुम की वजह से घरेलू ताल्लुकात ख़त्म हो जाते हैं, इख्तलाफ हो जाते हैं, झगड़े हो जाते हैं, लेकिन दिल में एक दूसरे से मोहब्बत है, एक दूसरे को चाहते हैं, खुदा फरमाते हैं अगर ये लोग दिल में एक दूसरे से मोहब्बत रखें और चाहते हों तो वईयुरीदा, अगर ये जन शोहर इरादा करें, वो चाहते हों कि इस्लाह हो जाए, युवफ़िक़ुल्लाहु बैनहुमा, खुदा वंद आलम इन दोनों को कामयाब करेंगे। जो फसाद है, जो झगड़ा है, खुदा वंद आलम उसे ख़त्म करके, बुला के उनके दिलों में दोबारा मोहब्बत और उल्फा डाल देगा खुदा वंद आलम। इन्नल्लाहा काना अलीमन खबीरा, खुदा वंद आलम अलीम भी है, हकीम भी है, खबीर भी है। अब आए खुद इमाम हुसैन अलैहिस्सलाम, आज के मतालिबों में इसी पर कलाम इमाम हुसैन अलैहिस्सलाम पर इक्तफा करता हूँ। खुद इमाम हुसैन अलैहिस्सलाम क्या फरमाते हैं? मैंने आपकी खिदमत अभी दो इस्लाह बताया, अफराद की इस्लाह, खानवादगी इस्लाह। इंशाल्लाह अगर कल फुर्सत हो चंद मुरीद और बता दूंगा कि कैसे कैसे इस्लाह हमें मुआशरे में करने चाहिए, लेकिन इमाम हुसैन अलैहिस्सलाम का जो असल हदफ और मकसद था, खुद दीन इस्लाम में रखना पड़ गया था, शिगाफ आया था, खराबियां पैदा हो गई थी, उन खराबियों को पैदा करना, खराबियों की इस्लाह करना बहुत मुश्किल मसला है। वो हुसैन जैसा ही होना चाहिए जो नवासे रसूल भी हो, मासूम भी हो, फिर वो जाकर इस्लाह कर सकता है। लिहाजा इमाम हुसैन अलैहिस्सलातु वस्सलाम ने एक खुतबे में राह करबला में या खुद करबला में अपने जद अमजद के फरमान को नकल करते हैं, फरमाया अय्युहन्नास इन रसूलल्लाह काला, ए लोगो मेरे नाना रसूल खुदा फरमाते हैं, मन रा सुल्तानन जाइरन, अगर कोई हाकिम जालिम को देखे मुस्तहिलन लिहरमिल्लाह, वो अल्लाह के हराम करदा चीज़ों को हलाल करा दे दे, ना किसन लिअहदिल्लाह, अल्लाह के अहद को, अल्लाह के पैमान को, अल्लाह के वादों को और कानून इलाही को तोड़ने की कोशिश करें, मुखालिफ़ लिसुन्नत रसूलिल्लाह और रसूल खुदा की सुन्नत की मुखालफत करें, यअमलु फी इबादिल्लाह बिल इस्म वल उद्वान, और लोगों के दरमियान गुनाह के प्रचार करें, दुश्मनियों के प्रचार करें, सुमलम यतगैर बिकोलिन वला फेलिन, और उसके बाद देखे अजीज़ा निगरामी अजादारा ने अब अब्दुल्ला हुसैन इमाम क्या फरमाना चाहते हैं। देखिए इमाम फरमाना ये चाहते हैं, इसका मतलब ये हो, ये चीज़ें मुआशरे में हो रही थी तो इमाम ने निशानदही की, फिर आप लोग और हम सब की जिम्मेदारियों की भी तयीन की, ये मेरी जिम्मेदारी और आपकी जिम्मेदारी क्या है, इमाम हुसैन ने बयान किया है। देखें इमाम हुसैन अलैहिस्सलाम ने फरमाया जो मुआशरे में हलाल को हराम करार दे दे, एक अहद इलाही कानून इलाही की मुखालफत हो जाए, दो सुन्नत पैगंबर की अहद शिकनी हो जाए और उसको बेहरमती हो जाए और उसको ख़त्म करने की कोशिश करे, तीन और फिर मुआशरे में दुश्मनियाँ पैदा करें, मुआशरे में गुनाहों की तबलीग करें, गुनाहों की प्रचार करें, चार, इसके बाद ये चार चीज़ें देखने के बाद आपके मुआशरे में, ये चार चीज़ें देखने के बाद आपके ज़बान से कुछ ना निकले, लम यतगैर बिकौलिन, आपके बाद में कोई तब्दीली ना आए, यानी आप बात करके उसकी मुखालफत ना करें और ना आपके फ़ेल में और किरदार में कोई तगीर आए, इनकी मुखालफत करें और इसलाह करने की कोशिश करें, तो बहुत सख्त जुमला है। क्या है, काना हक्कन अलल्लाह अन यदखलहु मदखला, तो उस वक़्त अगर ये चीज़ें देखने के बाद इंसान के अंदर तगीर ना आ जाए, वो ज़बान से उसकी मुखालफत ना करे, इसलाह करने की कोशिश ना करे, तो खुदा का ये हक है उसे जहन्नम में डाल दें, उसे जहन्नम में डाल दें, वह आना हक़ भी, और इस इफ़साद को, इन मफसदों को, इन तगीरात इज्तिमाई और सुन्नत पैगंबर की बेहरमती, कानून इलाही की नाफरमानी की इसलाह करने का मैं ज़्यादा हकदार हूँ, क्यों, इस दीन को मेरे नाना ने लाया था, इसकी हिफाजत करना मुझ हुसैन पर फ़र्ज है। बस आखिरी जुमला, जब दीन दीन मोहम्मदी हो, मुहाफिज मुहाफिज नवासे रसूल हो और आप मवालिय रसूल मवालिय और मुहिब हुसैन हो, आपकी जिम्मेदारी क्या बनती है, आपकी जिम्मेदारी भी बनती है कि हुसैन के नक्श कदम पर चलकर दीन की मुखालफत हो रही हो माशरे में, सुन्नत पैगंबर के बिदअतों में तब्दील करने की कोशिश हो रही हो और माशरे में गुनाहों के प्रचार और तबलीग हो, नेक और अच्छे कामों की मुखालफत हो रही हो, तो आपके कौल और आपके फेल में तगीर आने चाहिए। हुसैन अबा अब्दुल्ला हुसैन अलैहिस्सलाम ने यही फरमाया था करबला के मैदान में, यह मंसूब है इमाम अलैहिस्सलाम के साथ, इल्लम यस्तकिम دین الا بقدلی فیا سیوف خزونی، اگر دین پیغمبر دین محمدی میرے نانا کا دین میرے قتل کے بغیر میری شہادت کے بغیر اس کی بقا نہ ہو تو آؤ اے تلواروں مجھ حسین پر پڑھو۔ بس عزیزان گرامی آپ کی زحمت تمام، التماس سے دعا توسل کے دو جملہ مصائب، مصائب پڑھنے کی ضرورت نہیں ہے، 11 محرم کے بعد ہر لحظہ مصیبت اور مصائب ہے۔ مظلوم کربلا نے فرمایا تھا اے تلواروں آؤ مجھ سے پڑھے، امام رضا علیہ الصلوۃ والسلام کے فرمان میں اسی کی وضاحت کروں گا مختصر اور یہ مصائب بھی ہو جائیں۔ امام فرماتے ہیں ابن الشبیب ان کنت باکیا علی شیء ابن الشبیب ان کنت باکیا علی شیء فبکی علی الحسین فإنه ذبح كما يذبح الكبش۔ امام رضا علیہ الصلوۃ والسلام کا ایک نزدیک ترین صحابی اور دوست ہے، محرم کے ایام میں آپ کی خدمت میں آئے تو کہا ہے ابن شبیب شبیب کے بیٹے اگر اس دنیا میں کسی چیز پر رونا ہو تو میرے جد امجد حسین پر روئے، اجرکم علی اللہ اجرکم علی الزہرا، زہرا یہ مرضی آپ کو اجر دے۔ آخری جملہ بہت اہم ہے، کیا فرمایا ابن الشبیب فإنه ذبح كما يذبح الكبش، میرے جد امجد حسین کو جس طرح ہے کہ مینڈے کو ذبح کیا جاتا ہے اسی طرح قتل کیا گیا۔ یہ سوال کرتے ہیں بعض علماء نے اس کی وضاحت کی ہے، امام نے کیوں فرمایا کبش کہتے ہیں مینڈے کو، دمبے کو، ایک مخصوص دمبا ہوتا ہے، نہیں کہا کوئی جانوروں کی طرح امام کو ذبح کیا گیا، نہ مخصوص نام بتا دیا، ایک مخصوص جانور کا نام بتایا۔ وضاحت میں فرماتے ہیں عرب کے جاہلیت میں اسلام سے پہلے ان کا یہ رسم و رواج ہوا کرتا تھا، ایک مینڈا کو مخصوص چاک چوبن موٹا تازہ اس کو خوراک دیا جاتا تھا، مخصوص خوراک اس کو موٹا تازہ کیا جاتا تھا، پھر ایک مخصوص دن میں عرب کے جو اوباش نوجوان ہوتے تھے وہ سارے جمع ہو کر اس کے ارد گرد جمع ہو جاتے تھے، پھر جس کے ہاتھ میں جو بھی ہو اس پر حملہ آور ہوتے تھے، کسی کے ہاتھ میں پتھر ہو تو پتھر مارتے، لکڑی ہو تو لکڑی مارتے، تلوار ہو تو تلوار سے حملہ کرتے، نیزہ ہو تو نیزے سے، چاقو ہو تو چاقو ہو سے۔ امام کیا فرمانا چاہتے ہیں ابن الشبیب میرے جمد امجد حسین کو عرب کے جاہلوں کی طرح کرتے تھے اسی طرح حملہ کیا، یہی مقتل کے کتابوں میں نقل ہے، مولا حسین جب گھوڑے سے گرے، جب گھوڑے سے گرے تو چاروں طرف سے آپ کو گھیر لیا، 30,000 کے لشکر نے کسی نے پتھر مارا، کسی نے تلوار ماری، کسی نے نیزے سے حملہ کیا، یہ مقتل کا جملہ ہے، اربان اربان مولا کو ٹکڑا ٹکڑا کر دیا، قدع قدع کر دیا، کس کے سامنے کر دیا، بس آخری جملہ، زینب تلے زینب اوپر دیکھ رہی تھی، یہ حالت دیکھ رہی تھی، ایک مرتبہ زینب نے کیا دیکھا، والشمر جالس علی صدری، شمر ملون اب عبداللہ حسین کے سینے پر اپنے نحس پیر کو رکھ کر ہاتھ میں خنجر لے کر جب چاہ चला रहा था, एक खंजर नहीं चला, दो खंजर नहीं चला, ज़ैनब देख रही थी, वो मलून पूछते गर्दन खंजर चला रहा था, जोर जोर से मार रहा था, बारह खंजर जब मारे ज़ैनब से रहा न गया। अमाफी को मुस्लिम आया तुम्हारे दरमियान पे मुसलमान नहीं है मेरे भाई, को इस तरह ज़बह किया जा रहा। ألا لعنة الله على القوم الظالمين وسيعلم الذين ظلموا ينقلبون پروردگارا بحق محمد و آل محمد ہماری اس ذکر کو اپنے بارگاہ میں قبول فرما، حاضرین کی جو بھی حاجات شرعی روا فرما، جو بھی مشکلات پریشانی دور فرما، تمام بیماروں کو شفا عاجل و کامل عنایت فرما، کرونا کے وبا سے تمام انسانوں کو نجات عنایت فرما، بانیان مجلس کی توفیقات میں اضافہ فرما، حاضرین کی جو بھی حاجات ہے روا فرما، مرحومین کو غریق رحمت فرما، امام زمانے کے ظہور میں تعجیل عنایت فرما، پروردگارہ بحق محمد و آل محمد پاکستان کو روز بروز ترقی عنایت فرما، انقلاب اسلامی کو ظہور امام زمان کے ساتھ متصل فرما، خدایا پروردگارہ بحق محمد و آل محمد ہماری تمام دعاؤں کو اپنے بارگاہ میں قبول فرما، چند مرحومین کے تقریباً نام ہیں، مرحومین ہیں سید شبیح حیدر رضوی ابن سید توکل حسین رضوی، سید مظفر مہدی رضوی، سید اصغر حسین رضوی، اعجاز بانو بند سید علمدار، ناہید رضوی بند شمشاد حسین رضوی، ان تمام مرحومین اور حسین علی ابن رستم علی، اشرف النساء بنت میر مؤمن علی، لیاقت علی ابن کرم علی، معصوم علی ابن حسین علی، مریم حسن بنت اصغر علی، حسن بہادر اندر سید علی، اشتیاق حسین، سید عادل زیدی، ان تمام مرحومین اور اپنے تمام مرحومین کے نام پر، اور ہم دعا بھی کرتے ہیں تمام مرحومین کو غریق رحمت فرمائے، اور آخر میں ان تمام اور اپنے تمام مرحومین کے نام پر رحم اللہ من قرأ الفاتحہ۔